नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल मंगसिर महिनाको 28 गते शुक्रबार, मार्ग शुक्ल त्रयोदशी, तदनुसार डिसेम्बर 13 तारीक सन् 2024, नेपाल सम्बत 1145। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। विश्वविद्यालयमा प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न निर्देशन, प्रधानमन्त्रीको निर्देशनलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका निकायमा मेरिटोक्रेसी योग्यताक्रमका आधारमा पदाधिकारी नियुक्त गर्न नेतृत्वलाई निर्देशन दिनुभएको छ। त्रिवीको वार्षिक साधारण सभा सिनेट बैठकलाई हिजो सम्बोधन गर्नुहुँदै विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्वविद्यालय विवादरहित तरिकाले चल्न सक्ने गरी डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न समेत निर्देशन दिनुभयो। विश्वविद्यालयमा चलाउने कामको नेतृत्व उपकुलपतिले गर्नुपर्ने स्मरण गराउँदै प्रधानमन्त्री ओलीले विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र साँच्चीकै मेरिटोक्रेसीमा रहने गरी काम गर्न उपकुलपतिलाई आफूले भन्दै आएको जनाउनुभयो। बैठकमा सिनेट सदस्यले सिफारिश भइसकेका डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति नभएको भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आउँदो पुस 7 गतेभित्र ती नियुक्ति गरिसक्न पनि निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले विश्वविद्यालय सुधारका विविध विषयमा अनौपचारिक छलफल गर्न आगामी पुस 7 गतेका लागि समय निर्धारण गर्नुभएको छ। सबैले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकुन्, सिंगो सामाजिक विषय शिक्षामा आउनु पर्यो, शिक्षा क्षेत्र मुक्त मनले चल्नुपर्छ र त्रिवि आफ्ना नियम र कानूनको परिधिमा रहेर चल्नुपर्छ। त्रिविको स्वायत्तता व्यक्तिगत होइन, त्यो स्वायत्तता सिनेट मार्फत अधिकार प्रत्यायोजन गर्दै लगिने विषय हो। प्रधानमन्त्री ओलीले भन्नुभयो, त्रिविमा मेरिटोक्रेसी हुनु राम्रो हो, तर त्यो साँच्चीकैको हुनुपर्छ, त्यसका नाममा नाटक चलाउनु हुँदैन। विश्वविद्यालयमा प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न निर्देशन गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो। तीन दिनको विपद 46 अर्बको क्षति शीर्षकमा अन्नपूर्णले मुख्य समाचार प्रकाशित गरेको छ। यस वर्ष असोज 10, 11 र 12 गते विपदले भौतिक, सामाजिक र उत्पादन क्षेत्रमा अर्बौंको क्षति गर्यो। सरकारी प्रारम्भिक तथ्याङ्क अनुसार 46 अर्ब 4 करोड़ 97 लाख 71 हजार भन्दा बढ़ीको क्षति भएको छ। वर्षेनी कुल गृहस्थ उत्पादनको 3-4% विपदमा खेर गइरहँदा पनि सरकार नीति निर्माताहरू मौन रहेका छन्। भौतिक पूर्वाधार क्षति 38 अर्ब 44 करोड़ उपशीर्षक दिँदै अन्नपूर्ण लेख्छ, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असौजमा आएको भारी वर्षा र बाढ़ीबाट 38 अर्ब 44 करोड़ 17 लाख रूपियाँ बराबर क्षति भएको देखिएको हो। सरकारले सड़क मार्ग लगायत पूर्वाधारहरूको मरमत तथा प्राकृतिक विपत्ति पछिको पुननिर्माणको लागि उल्लेख्य खर्च गर्नुपर्ने भएबाट सार्वजनिक वित्त व्यवस्थापनमा केही चाप पर्ने देखिन्छ। भौतिक पूर्वाधार निर्माणमा गरिने खर्चले अर्थतन्त्रका अन्य क्षेत्रहरू चलायमान बनाउन उल्लेख्य सहयोग पुग्ने व्यवसायको अपेक्षा रहेको छ। त्यसबाट लगानीको लागि बैंक कर्जाको माग समेत बढ़ने अनुमान छ। विपद प्राधिकरणका प्रवक्ता डाक्टर डीजन भट्टराईका अनुसार तीन दिनको विपदमा भौतिक पूर्वाधारको क्षेत्रमा 38 अर्ब 44 करोड़ 17 लाख बराबरको क्षति भएको अनुमान छ। 41 स्थानमा सड़क मरमत एवं पुननिर्माणको लागि 27 अर्ब 55 करोड़ भन्दा बढ़ी लाग्ने अनुमान छ। सड़क अवरूद्ध हुँदा आपूर्ति प्रणालीमै सकस भएको स्थानीय बासिन्दाहरूको गुनासो छ। त्यस्तै 26 हाइड्रो पावरमा क्षति पुग्दा 3 अर्ब बढ़ी नोक्सानी भएको छ। त्यस्तै 302 दूरसंचारका युनिटमा क्षति भएको छ। 15 करोड़ 18 लाख भन्दा बढ़ी क्षति भएको अनुमान गरिएको छ। त्यस्तै संघीय र प्रदेशमा 1600 भन्दा बढ़ी पानीको आपूर्तिमा क्षति पुगेको छ। खानेपानी र सरसफाई क्षेत्रमा झण्डै 6 अर्ब नोक्सानी भएको छ। पानीको आपूर्ति बन्द हुँदा सफा पिउने पानीको अभाव मात्र होइन, प्रभावितहरूमा स्वास्थ्य समस्या समेत देखिएको छ। त्यस्तै 44 वटा पुलहरूमा क्षति पुर्याएको पाइएको छ, जसबाट 1 अर्ब भन्दा बढ़ीको नोक्सानी भएको अनुमान छ। उत्पादन क्षेत्रमा 7 अर्ब 15 करोड़को क्षति भएको छ। कृषि क्षेत्रमा क्षति बेहोर्नु परेको छ। 65,084 हेक्टर क्षेत्रफलको कृषि योग्य जमीनमा क्षति पुगेको हो, जसबाट 5 अर्ब 80 करोड़ बराबरको क्षति पुगेको छ। सिंचाईका 7 वटा परियोजनाहरूमा क्षति पुग्दा 1 अर्ब 35 करोड़को क्षति भएको छ। बाढ़ी र पहिरोमा पनि घरहरू क्षतिग्रस्त छन्। त्यस्तै उब्जनी हुने खेतबारी बगाएको छ। विपद प्राधिकरणका अनुसार 4,667 घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै 5,310 घरमा आंशिक रूपमा क्षति पुगेको छ। 10,807 घर परिवार विस्थापित भएका छन्। 16,243 व्यक्तिहरू आश्रयविहीन भएका छन्। 16 वटा स्वास्थ्य संस्थाहरू पूर्ण रूपमा क्षति भएको छ। स्वास्थ्य क्षेत्रमा मात्रै 2,17,00,000 क्षति भएको अनुमान छ। त्यस्तै शिक्षा क्षेत्र तर्फ पनि 6 वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन्। 136 वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। कतिपय विद्यालयमा असौजदेखि कक्षा सञ्चालन नै हुन सकेका छैनन्। 3 दिनको विपद, 46 अर्बको क्षति, अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। यता गोर्खापत्रले विपद व्यवस्थापनमा सहकार्य आवश्यक शीर्षकमा गृहमन्त्रीको भनाईलाई अग्रपृष्ठमा प्राथमिकताका साथ खबर बनाएको छ। गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण, कानून कार्यान्वयन र विपद व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढंगबाट अघि बढ़नुपर्ने आवश्यकता औल्याउनु भएको छ। बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा हिजो आयोजित शान्ति सुरक्षा तथा विपद व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा उहाँले संविधानले दिएको जिम्मेवारी र दायित्व त्यो कार्यान्वयन गर्न मिलेर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। यी काम हामीले समन्वयात्मक ढंगले गर्न सक्यौं भने मात्रै उद्देश्य हासिल गर्न सक्छौ, उहाँले भन्नुभयो। गृहमन्त्री लेखकले संविधान तह सहकारिता, समन्वय र सह अस्तित्वमा आधारित संघीयता मुलुकले अंगीकार गरेको उल्लेख गर्दै तीनै तहको समन्वयमा प्रशासनिक कार्य अघि बढ़ाइनुपर्नेमा जोड़ दिनुभयो। मुलुकको शान्ति सुरक्षाको अवस्थामा खासै ठूलो चुनौती नभए पनि अपराधका नयाँ आयामले चिन्ता थपेको उहाँले बताउनुभयो। विपद व्यवस्थापनमा सहकार्य आवश्यक, गृहमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। गुणस्तरको बखेडा झिकेर नेपाली उत्पादन निर्यातमा भारतको रोक शीर्षकमा नयाँ पत्रिकाको मुख्य खबर छ। नेपालबाट सबैभन्दा बढ़ी निर्यात हुने वस्तुको सूचीमा स्टील एण्ड आइरन पर्छ, तर चालू आर्थिक वर्षको शुरूका 4 महिनामा स्टीलको निर्यात 19.8% घटेको छ। त्यस्तै सिमेन्टको निर्यात 8.8% र क्लिंकरको निर्यात 71.1% घटेको छ। नेपालका यी उत्पादनको निर्यात भारतले भारतीय गुणस्तर चिन्ह ब्यूरो अफ इण्डियन स्ट्याण्डर्ड बीआई यसको बखडा झिकेर निकासीमा अवरोध गरेका कारण घटेको हो। बीआईएस प्राप्त उत्पादनले मात्र भारत प्रवेश पाउँछन्, तर भारतले करिब 1 वर्षदेखि नेपालको स्टील जस्ता पाता, सिमेन्ट, जुत्ता, सेनेटरी प्याड, प्लाईवुड लगायत उत्पादन निर्यातका लागि बीआईएस दिएको छैन भने पहिले बीआईएस प्राप्त वस्तुको पनि नवीकरण गरिदिएको छैन। उद्योग मन्त्रीले भारतीय समकक्षीलाई भेटेरै अनुरोध गरे। भारतीय दूतावास मार्फत 2 पटक पत्राचार पनि भयो, तर समस्या जहाँको त्यही, अर्को उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ। 17 र 18 मंगिरमा नयाँ दिल्लीमा भएको 29 औं पर्यटन 29 पार्टनरशिप समिटमा नेपालको तर्फबाट सहभागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारतीय पक्षसँग नेपाली वस्तु निर्यातका लागि भारतीय गुणस्तर बीआईएस प्रमाणपत्र दिलाउन आग्रह गर्नुभएको थियो। मन्त्रालयका अनुसार भारतीय समकक्षी उद्योग मन्त्री पीयूष गोयल र उपभोक्ता मामिला खाद्य र सार्वजनिक वितरण मन्त्री प्रहलाद जोशीसँग मन्त्री भण्डारीले बीआईएस प्रमाणपत्र र नवीकरणमा देखिएको समस्या समाधान गर्न आग्रह गर्नुभएको थियो, तर बीआईएस उपलब्ध नगराउनुको कारण पनि स्पष्ट नभनेको भारतीय पक्षले समस्या समाधान हुने आश्वासन दिएर टारिरहेको छ। गुणस्तरको बखेडा झिकेर नेपाली उत्पादन निर्यातमा भारतको रोक नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो। जलवायु न्यायका पक्षमा सहयोगको अपील शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार प्रकाशित छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणासँग युरोपियन युनियनका कमिश्नर फर क्लाइमेट एक्सन ओपके होस्ट्राले भेटवार्ता गर्नुभएको छ। बेल्जियमको ब्रसेल्समा हिजो भएको सो भेटका अवसरमा नेपाल ईयू सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारीका बारेमा कुराकानी भएको मन्त्री राणाको सचिवालयले जनाएको छ। नेपाल र युरोपियन युनियनले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको 50 वर्ष मनाइरहेको बारेमा उहाँहरूबीच कुराकानी भएको थियो। नेपाल र युरोपियन युनियन बीच सन् 1974 कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपाल सदैव प्रजातन्त्र, कानूनी शासन र मानवाधिकारका पक्षमा रहेको जानकारी गराउनुहुँदै डाक्टर राणाले यस क्षेत्रमा युरोपियन युनियनले नेपाललाई प्रदान गर्दै आएको सहयोगको सराहना गर्नुभयो। युरोपियन युनियन नेपालको एक महत्वपूर्ण विकास साझेदार रहेको स्मरण गर्नुहुँदै मन्त्री डाक्टर राणाले नेपालको आर्थिक सामाजिक क्षेत्रमा युनियनले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद पनि ज्ञापन गर्नुभयो। जलवायु न्यायका पक्षमा सहयोगको अपील गोर्खापत्रको अग्रपृष्ठको खबर हो। बैंकिङ क्षेत्रबाट निजी क्षेत्रमा जाने कर्जा 2.5% घट्यो शीर्षकमा कारोबारको मुख्य समाचार छ। चालू आर्थिक वर्षको 4 महिना साउनदेखि कार्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा 2.5% मात्र बढ़ेको छ। यो कार्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले 1,28,47 करोड़ रूपियाँ कर्जा प्रवाह गरेका छन्। यो गत वर्षभन्दा 2.5% हो। गत कार्तिकसम्ममा निजी क्षेत्रमा जाने कर्जा 79,40 करोड़ रूपियाँ थियो। त्यो त्यस अघिका तुलनामा 2.1% बढ़ेको हो। बैंकिङ क्षेत्रबाट निजी क्षेत्रमा जाने कर्जा 2.5% बढ़्यो कारोबारको मुख्य समाचार रहेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। स्काउटले संसदीय समितिमा पठायो खड्का ल्याण्डका नाममा 5,19,00,000 बक्यौता रहेको विवरण। यो शीर्षक हो नयाँ पत्रिकाको अग्रपृष्ठको समाचारको। नेपाल स्काउटले ऊर्जा मन्त्री दीपक खड्काको कम्पनी खड्का ल्याण्डका नाममा 5,19,00,000 बक्यौता रहेको विवरण संसदीय समितिमा पठाएको छ। स्काउटले हिजो राज्य व्यवस्था तथा सुशासन समितिमा बक्यौता विवरण पठाएको छ। विवरण केही दिन अघि स्काउटले सार्वजनिक लेखा समितिमा पनि पठाइसकेको छ। स्काउटले संसदीय समितिमा पठायो खड्का ल्याण्डका नाममा 5,19,00,000 बक्यौता रहेको विवरण। नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो यो। सहकारी प्रकरणमा जीबी राईको राहदानी रोकका शीर्षकमा नागरिकको अग्रपृष्ठमा समाचार छ। सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको राहदानी रोकका भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध र जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गरेको पत्राचारका आधारमा राहदानी विभागले राईको पासपोर्ट रोक्का गरेको हो। अब राईले राहदानी प्रयोग गरी हिडुल गर्न पाउँदैनन् जसले गर्दा उनलाई स्वदेश फर्काउन र अनुसन्धान अघि बढ़ाउन सहज बनाउने अपेक्षा गरिएको छ। दुर्गा प्रसाई पुनः पक्राउ उपशीर्षकमा नागरिक लेख्छ, आपराधिक लाभ लिन नहुने कसूरमा रिहा भएका मेडिकल व्यवसायी दुर्गा प्रसाई अदालत परिसरबाटै पक्राउ पर्नु भएको छ। हिजो काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले प्रसाईलाई 40,000 रूपियाँ धरौटीमा रिहा गर्न आदेश गरेको थियो। आपराधिक लाभ लिन नहुने कसूरमा रिहा हुनुभएका उहाँलाई प्रहरीले संगठित अपराधको कसूरमा हिजो फेरि पक्राउ गरेको हो। दुर्गा प्रसाई पुनः पक्राउ सहकारी प्रकरणमा जीबी राईको राहदानी रोकका नागरिकको अग्रपृष्ठको खबर लियौं। यता गोर्खापत्रले लामिछाने विरूद्धको अनुसन्धान अन्तिम चरणमा शीर्षकमा समाचार छापेको छ। सहकारी ठगी प्रकरणमा गोर्खा मीडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने लगायतमाथि जारी अनुसन्धान अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति समेत रहनुभएका लामिछाने लगायतमाथि देशका 5 सहकारीबाट 65 करोड़ भन्दा बढ़ी रकम अवैधानिक रूपमा गोर्खा मीडिया नेटवर्कमा लगेर हिनामिना गरेको आरोप छ। सोही आरोपमा लामिछानेलाई कार्तिक 2 गते प्रहरीले काठमाण्डुबाट पक्राउ गरी पोखरा लगेको थियो। पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मीडियामा 5,58,00,000 रकम अवैधानिक रूपमा गएको देखिएको छ। महानगरको सहकारी शाखाको प्रतिवेदनले सभापति लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट 1 करोड़ रकम जम्मा भएको औंल्याएको छ। कास्की प्रहरीले 1-7 थप अभियोग र पूरक प्रतिवेदन बुझाउने तयारी गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया अनुसन्धान अन्तिम चरणमा पुगेको बताउनुहुन्छ। लामिछाने विरूद्धको अनुसन्धान अन्तिम चरणमा गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। त्रिभुवन विमानस्थल माग 19 8 घण्टा मात्र बन्द शीर्षकमा कारोबारको अग्रपृष्ठमा समाचार छ। नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने समय 2 घण्टाले घटाउने भएको छ। स्तरोन्नतिका लागि विमानस्थल कार्तिक 23 दैनिक 10 घण्टा बन्द हुँदै आएकोमा माघ 19 8 घण्टा मात्र बन्द हुने भएको हो। त्रिभुवन विमानस्थल माघ 19 8 घण्टा मात्र बन्द कारोबारको अग्रपृष्ठको खबर हो यो। चुरेको विकट बस्तीमा कष्टपूर्ण दैनिकी शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। तराईको सुगम जिल्ला अन्तर्गत पर्ने सर्लाहीको उत्तरी चुरे भेगका विकट बस्तीमा बसोबास गर्ने स्थानीय वर्षौंदेखि समस्याग्रस्त दैनिकी गुजार्न बाध्य छन्। भौगोलिक हिसाबले दुर्गम क्षेत्रमा पर्ने त्यहाँको चुरे पाखाका स्थानीय सड़क बिजुली खानेपानी स्वास्थ्य सुविधा जस्ता आधारभूत सेवाबाट वञ्चित रहेका छन्। चुरेको विकट बस्तीमा कष्टपूर्ण दैनिकी गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। विकास गाउँमा युवा विदेशमा शीर्षकमा गोर्खापत्रले नै भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। बाजुरामा केही समय पहिला एक वडाबाट अर्को वडामा पुग्न झण्डै दिनभर लाग्ने गर्थ्यो। एक पालिकादेखि अर्को पालिकासम्म जान त 2-4 दिनसम्म पैदल हिँडेर बल्ल पुगिन्थ्यो। अहिले त्यो अवस्था भने छैन। यद्यपि गाउँमा युवा नहुँदा गाउँ बस्ती र सड़क क्षेत्र सुनसान छ। विकास गाउँमा युवा विदेशमा गोर्खापत्रको भित्री पृष्ठको खबर रहेको छ। त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन योग्यता परीक्षा उत्तीर्ण अनिवार्य शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर प्रकाशित छ। त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गर्न चाहने व्यक्तिले विश्वविद्यालयद्वारा सञ्चालन गरिने योग्यता परीक्षण परीक्षामा उत्तीर्ण हुनुपर्ने भएको छ। त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन योग्यता परीक्षा उत्तीर्ण अनिवार्य, गोर्खापत्रको अग्र पृष्ठको समाचारको शीर्षक हो यो। सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान अवतरणमा प्रतिबन्ध शीर्षकमा नागरिकले अर्थ पृष्ठमा खबर प्रकाशित गरेको छ। खाद्यान्न महँगियो, शोधनान्तर 2.5 अर्ब बचतमा, अन्नपूर्णले अर्थ पृष्ठमा खबर छापेको छ। कार्यक्रम अखबारमा अब सम्पादकीय लोकसेवाको गहन सुझाव शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशित गरेको छ। एक पटक बनेको कानून सधैँका निम्ति हुन सक्दैन, समय परिस्थिति आवश्यकता औचित्य लगायतले नयाँ कानूनको माग गर्छ। संशोधन गरेर वा नयाँ निर्माण गरेर विधायिकाले कानूनको माग पूरा गर्छ। 9 वर्ष अघिको संविधानले नेपालका धेरै क्षेत्रमा नयाँ ऐन माग गरेको थियो। कतिपय ऐन बने र कतिपय बन्न अझै बाँकी छन्। संघीय गणतन्त्रको मर्म र भावना अनुसार अझै कतिपय ऐन शीघ्र बनाउनु पर्नेछन्। विधायिकामा विचाराधीन अवस्थामा पनि कतिपय विधेयक छन्, कतिपय छलफलकै क्रममा छन्। निजामती सेवाको नयाँ विधेयकमाथि संसदीय छलफल जारी छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको निजामती विधेयकमा सबैतिरबाट सुझाव आउँदैछन्। लोकसेवाको गहन सुझाव गोर्खापत्रको सम्पादकीय हो यो। मुसहरमाथि अपराध शीर्षकमा नागरिकले सम्पादकीय बनाएको छ। मुसहर विशेष गरी तराई क्षेत्रमा बसोबास गर्ने त्यस्तो समुदाय हो जोसँग अभाव र विपन्नता बाहेक केही भेटिन्न। अपवाद बाहेक यो समुदायका व्यक्ति पढालेखा हुँदैनन्, उनीहरूसँग भूमिमाथिको स्वामित्व हुँदैन, अझ कैयौंसँग त नागरिकताको प्रमाणपत्र समेत छैन। कैयौं मुसहर अहिले पनि परालको सिरक डसनामै रात बिताउने गरेका छन्, चाहे वर्षायाम होस् या हिउँदको शीतलहर। घर नामको झुपडी झुप्रो नै यिनीहरूको मुन्टो लुकाउने ठाउँ हुने गरेको छ, चाहे एउटा परिवारमा जतिसुकै व्यक्ति होउन्। मुसहरमाथि अपराध नागरिकको सम्पादकीय हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।